بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ احزاب کی آیت کرمانک 32، 33 اور 34 کی تلاوت اور انواد سنیں گے، ایران کے پرکھیات قاری ابو القاسمی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ یا نساء النبی لستن کأحد من النساء فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض وقلن قولا معروفا۔ وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة وأطعن الله ورسوله إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا۔ واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة إن الله كان لطيفا خبيرا۔ صدق اللہ العلی العظیم۔
اللہ کے نام سے جو اتین کرپا شیل اور دیاوان ہے۔ ہے پیغمبر کی پتنیوں، تم سامانیہ محلاؤں میں سے کسی کی طرح نہیں ہو، یدی تم اللہ کا ڈر رکھو تو کسی ویکتی سے کومل سور میں بات نہ کرو کہ وہ ویکتی جس کے من میں روگ ہے وہ لالچ میں پڑ جائے، اور سدیو بھلی بات کیا کرو اور اپنے گھروں میں ٹک کر بیٹھی رہو اور پچھلے اگیانتا کے کال کی بھانتی بن ٹھن کر باہر نہ نکلو۔ نماز قائم کرو اور زکات دو اور اللہ اور اس کے پیغمبر کا آگیا پالن کرو۔ ہے پیغمبر کے پریجنوں، اللہ تو بس یہی چاہتا ہے کہ تم سے ہر برائی کو دور رکھے اور تمہیں اس پرکار کا پوتر رکھے جس پرکار پوتر رہنے کا حق ہے۔ اور ہے پیغمبر کی پتنیوں، تمہارے گھروں میں اللہ کی آیتوں اور تتو درشتا کی جن باتوں کی تلاوت کی جاتی ہے انہیں یاد رکھو کہ نشچے ہی اللہ اتینت سوکشم درشی اور خبر رکھنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، سبھا میں آپ سبھی کا ہاردک سواگت ہے۔ آج سوموار ہے، مارچ کی 18، رمضان کی 8 اور اسفند ماہ کی 28 تاریخ۔ ایک گھنٹے تک پرسارت ہونے والی سبھا میں پہلے آپ وشو سماچار سنیں گے۔ وشو سماچاروں کے بعد راجنیتک چرچا کا دینک کارکرم پیش کیا جائے گا۔ راجنیتک چرچا کے دینک کارکرم کے اپرانت ہم آپ کو رمضان کے سمبندھ میں وشیش کارکرم سنوائیں گے۔ ہماری آج کی سبھا کا انتم کارکرم ہوگا فارسی ساہتیہ کا انمول رتن۔ تو دوستو، یہ تھی روپ ریکھا۔ آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ پہلے آج کے پرمکھ سماچاروں کا سارانش۔ راشٹرپتی رئیسی نے ولادیمیر پوتین کو بدھائی دی ہے۔ ایرانی مہیلاؤں کی پرگتی کو دیکھ کر زمبابوے کی منتری ہت پربھ رہ گئیں۔ غزہ میں کپوشت فلسطینی بچوں کی سنکھیا دو گنی ہو چکی ہے۔ اور اب آپ وستار سے قائم رضوی سے وشو سماچار سنیے۔ راشٹرپتی پد کا چناؤ جیتنے پر روس کے راشٹرپتی کو ایران کے راشٹرپتی نے بدھائی دی ہے۔ اسلامی گڑتنت ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے پناہ راشٹرپتی چنے جانے پر ولادیمیر پوتین کو بدھائی دی۔ اپنے بدھائی سندیش میں ایران کے راشٹرپتی نے روس کے ساتھ بڑھتے سمبندھوں پر خوشی جتاتے ہوئے دونوں دیشوں کے بیچ سمبندھوں میں ادھک سے ادھک وردھی کی کامنا کی ہے۔ پچھلے 25 ورشوں سے 71 ورشی ولادیمیر پوتین روس کی سطح کے چرم پر رہے ہیں۔ اب وہ اگلے 6 ورشوں تک راشٹرپتی پد پر آسین رہیں گے۔ کریمنل کے حوالے سے بتایا گیا ہے کہ روس میں راشٹرپتی چناؤ کے آیوجن کے بعد ولادیمیر پوتین نے 87.32% ووٹ حاصل کیے۔ زمبابوے کی منتری کا کہنا ہے کہ وہ ایران کی مہیلاؤں کی انتی کو دیکھ کر ہت پربھ رہ گئیں اور ایران کی مہیلاؤں کے سشکتیکرن کے لیے دیش کی سرکار کی اور سے اٹھائے گئے قدموں نے انہیں حیران کر دیا۔ زمبابوے کی مہیلا ساماجک کاریہ لگھوا مدھیم ادیوگ وکاس منتری نے نیویارک میں راشٹرسنگھ کے مکھیالے میں ایران کی مہیلا و پریوار معاملوں کی اپ راشٹرپتی سے ملاقات میں اپنی ایران یاترا کو یاد کیا۔ انہوں نے بتایا کہ ایران کی سرکار کی اور سے زمبابوے کی جنتا کے سنگھرش کے بھرپور سمرتھن نے دونوں دیشوں کے رشتوں کی بنیادوں کو ادھک مضبوط کیا ہے۔ بچوں کے ادھیکاروں کے لیے کام کرنے والی راشٹر سنگھ کی سنستھا کا کہنا ہے کہ اتری غزہ پٹی میں بھاری کپوشن کا شکار بچوں کی سنکھیا دو گنی ہو گئی ہے، جس سے چنتا پیدا ہوئی ہے۔ یونیسیف نے کہا ہے کہ پچھلے ایک مہینے کے بھیتر یہ حالت ہو گئی ہے کہ 2 سال سے کم عمر کے ہر 3 بچے میں ایک بچہ بھاری کپوشن سے جوجھ رہا ہے۔ یونیسیف کی प्रबंध कार्यकारी ने कहा है कि गजा पट्टी में कुपोषण की रफ्तार हैरान कर देने वाली है। इस इलाके में बच्चों की स्थिति दिन ब दिन खराब होती जा रही है। ब्रिटेन में हजारों लोगों ने नस्लवाद विरोधी प्रदर्शनों में भाग लिया। विश्व नस्लवाद विरोधी दिवस के अवसर पर ब्रिटेन में विरोध प्रदर्शन किए गए। ब्रिटेन की राजधानी लंदन में आयोजित होने वाले इस प्रदर्शन में श्रमिकों और विभिन्न संघों, इस्लामी संगठनों, मानवाधिकारों के संगठनों, जातिवाद विरोधी संगठनों, फिलिस्तीन के समर्थकों, अवैध ज़ायोनी शासन के विरोधियों, पलायनकर्ताओं और शरणार्थियों के साथ ही राजनेताओं, कलाकारों आदि ने भी भाग लेकर पलायनकर्ताओं के बारे में ब्रिटेन की नीतियों की भी कड़ी निंदा की। इससे पहले भी ब्रिटेन में ज़ायोनियों के विरोध और फिलिस्तीनियों के समर्थन में बड़े पैमाने पर विरोध प्रदर्शन हो चुके हैं। संयुक्त राष्ट्र संघ ने फिलिस्तीनी बच्चों और माओं की हालत पर गहरी चिंता जताई है। संयुक्त राष्ट्र संघ के जनसंख्या कोष के अधिकारी डोमिनिक एलन ने गजा का दौरा करने के बाद एक प्रेस कॉन्फ्रेंस में कहा, गजा में मानवता विरोधी गतिविधियां फिलिस्तीनी माओं के लिए डरावना सपना बन गई हैं। उनके बच्चे प्राकृतिक आकार से छोटे और बीमार अवस्था में पैदा हो रहे हैं। डोमिनिक एलन ने कहा है कि गजा पट्टी में जो पूरी तरह उजड़ चुका है और वहां भूखमरी और पानी की किल्लत है, रोजाना 180 महिलाएं बच्चों को जन्म दे रही हैं और कुपोषण तथा संसाधनों की कमी की वजह से बहुत से बच्चे मुर्दा पैदा हो रहे हैं या पैदा होने के कुछ ही घंटों के बाद उनकी मौत हो जा रही है। उत्तरी कोरिया ने बैलिस्टिक मिसाइल का परीक्षण किया है। उत्तरी कोरिया के मिसाइल दागने के संबंध में दक्षिणी कोरिया की सेना ने यह दावा किया है कि उत्तरी कोरिया ने पूर्वी तट की ओर से एक बैलिस्टिक मिसाइल दागी है। दक्षिण कोरिया के सेना प्रमुख ने विस्तृत ब्यौरा नहीं दिया है। ये परीक्षण अमरीका और दक्षिणी कोरिया सेनाओं द्वारा अपना वार्षिक सैन्य अभियान समाप्त करने के कुछ दिनों के बाद हुआ है। दक्षिणी कोरिया और अमेरिका ने युद्धाभ्यास किया था। इसके जवाब में उत्तर कोरिया की सेना ने भी जंगी अभ्यास किया। कुल 11 दिनों तक चले इस युद्धाभ्यास को उत्तर कोरिया ने हमले का पूर्वाभ्यास बताया। फरवरी के मध्य में क्रूज मिसाइल टेस्ट करने के बाद ये उत्तर कोरिया का पहला मिसाइल टेस्ट था। एक सोशल मीडिया एक्टिविस्ट ने कहा है कि अगर हमने रेजिस्टेंस का समर्थन न किया तो एक दिन वो भी आ जाएगा जब साम्राज्यवाद हमें बड़ी बेरहमी से लूट लेगा। काना ने अपने एक्स अकाउंट पर साम्राज्यवादी ताकतों का मुकाबला करने वाली रेजिस्टेंस फोर्स की जमकर तारीफ की है। खाना के पिता ईरानी और माँ लिबनानी हैं। उन्होंने अपनी पोस्ट में लिखा है कि इंपीरियलिज्म की लॉजिक बहुत ही दुष्ट है जो पश्चिम को साम्राज्यवाद, गुंडागर्दी, लूट और जंग की अनुमति देती है, जबकि दूसरे लोगों को ये अधिकार देने पर तैयार नहीं है कि वे शोषण और जुल्म का विरोध कर सकें। नाइजर में अमरीकी सैनिकों की उपस्थिति गैर कानूनी घोषित की गई है। नाइजर के नए प्रशासन ने इस देश में अमरीकी सैनिकों की उपस्थिति के समझौते को अब निरस्त कर दिया है। नाइजर की सैनिक परिषद के प्रवक्ता ने ऐलान किया है कि इसके बाद से नाइजर में अमरीकी सैनिकों की उपस्थिति गैर कानूनी और नाइजर के राष्ट्रीय हितों के खिलाफ मानी जाएगी। नाइजर के सैनिकों ने लगभग 7 महीने पहले पश्चिम की ओर झुकाव रखने वाले इस देश के राष्ट्रपति को सत्ता से हटा दिया था और अपने देश से फ्रांसीसी सैनिकों की उपस्थिति का अंत कर दिया था। नाइजर का नया प्रशासन माली और बुर्किना फासो के सैनिक प्रशासन के साथ अफ्रीका महाद्वीप में यूरोपीय देशों और अमरीकी प्रभाव को कम होने का कारण बना है। एलन मस्क इस समय अमरीका की इंटरनेशनल इंटेलिजेंस एजेंसियों के लिए सैकड़ों जासूसी सैटेलाइट बना रहे हैं। रॉयटर्स ने जानकार सूत्रों के हवाले से रिपोर्ट दी है। इन सूत्रों का कहना है कि मस्क की कंपनी स्पेस एक्स ने अमरीका के नेशनल रिकॉग्नाइजेंस ऑफिस के साथ एक खुफिया समझौता किया है। اسپیس ایکس کمپنی جاسوسی سیٹلائٹ کے آرمبھک نمونے اسٹار شیلڈ کے نام سے انترکش میں بھیج چکی ہے۔ اس کے لیے اس نے فیلکن لانچر کا استعمال کیا تھا۔ سوتر بتاتے ہیں کہ اسٹار شیلڈ سیٹلائٹ زمین کی نچلی ککشا میں استھاپت ہوتی ہے اور زمین کی تصویریں لینے میں وہ سکشم ہے۔ وال اسٹریٹ جرنل نے فروری میں رپورٹ دی تھی کہ ایک اجیات انٹیلیجنس سنستھا کے ساتھ اسپیس ایکس نے 1.8 ارب ڈالر کی ڈیل سائن کی ہے، مگر اس ڈیل کا بیورا نہیں دیا گیا ہے۔ پاکستان نے افغانستان پر حملہ کیا ہے۔ اس حملے میں افغانستان کے 2 پرانتوں کو نشانہ بنایا گیا۔ بتایا جا رہا ہے کہ اس حملے میں 7 لوگوں کی موت ہو گئی۔ پاکستان کا یہ حملہ افغانستان میں گھس کر آتنکی ٹھکانوں پر کیا گیا۔ پاکستان نے افغانستان میں گھس کر تحریک طالبان کے ٹھکانوں کو نشانہ بنایا ہے۔ یہ حملہ پاکستان کی سیما سے لگے خوست اور پکتیا پرانت میں 2 الگ الگ ٹھکانوں پر کیا گیا۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
شوتو راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔ ولادیمیر پوتین نے روس میں ہونے والے راشٹرپتی چناؤ میں ایک بار پھر شاندار جیت درج کر کے 5ویں بار راشٹرپتی بننے کا تمغہ حاصل کر لیا ہے۔ روسی سنگھ کے سنگھیہ چناؤ آیوگ نے گھوشنا کی ہے کہ اس دیش کے ورتمان راشٹرپتی ولادیمیر پوتین نے اگلے 6 سال کے کارکال کے لیے 87% سے بھی ادھک ووٹ حاصل کر کے چناؤ میں شاندار جیت درج کی ہے۔ جیت کے بعد پوتین نے کہا کہ روس کا لوکتنتر کئی پشمی دیشوں کے لوکتنتر سے کہیں زیادہ مضبوط ہے۔ آتیت سے لے کر اب تک سامراجوادی شکتیوں کا طور طریقہ کافی بدلاؤ سے گزرا ہے، لیکن بنیادی طور پر اس کے 3 مول استمبھ ہیں۔ ایک ہے پونجیواد، دوسرے ہنسا کا بچاؤ، اور تیسرے حقیقت پر پردہ ڈال کر پونجی اور ہنسا سے خود کو کسی کالپنک استتو کے روپ میں استھاپت کر لینا۔ سامراجوادی ویوستھا میں پراتھمکتاؤں کے سسٹم کا آدھار پونجی ہے۔ دنیا میں دوست اور دشمن کو منافع پہنچانے کے آدھار پر بانٹا جا سکتا ہے۔ اگر کوئی دیش، سرکار یا سموہ نوین سامراجواد کی پونجی کو بڑھانے میں مددگار ہے تو وہ دوست ہے۔ ان کے لیے مانوادھیکار وہیں تک مہتوپورن ہے کہ پونجی وادی سسٹم کی رکشا میں مدد کرتا رہے۔ یعنی اگر بچوں کی قاتل سرکار جو بڑے آرتھک کیندروں کے فیصلے میں گہرا پربھاؤ رکھتی ہے، اگر کچھ ہی دنوں کے بھیتر کئی ہزار بچوں کا قتل کر دے تو سامراجی ویوستھا کی نظر میں کوئی خاص واقعہ نہیں ہے۔ ولادیمیر پوتین نے روس میں ہونے والے راشٹرپتی چناؤ میں ایک بار پھر شاندار جیت درج کر کے 5ویں بار راشٹرپتی بننے کا تمغہ حاصل کر لیا ہے۔ روسی سنگھ کے سنگھیہ چناؤ آیوگ نے گھوشنا کی ہے کہ اس دیش کے ورتمان راشٹرپتی ولادیمیر پوتین نے اگلے 6 سال کے کارکال کے لیے 87% سے بھی ادھک ووٹ حاصل کر کے چناؤ میں شاندار جیت درج کی ہے۔ جیت کے بعد پوتین نے کہا کہ روس کا لوکتنتر
کئی پشمی دیشوں کے لوک سن سے کہیں زیادہ مضبوط ہے۔ چناؤ آیوگ کی گھوشنا کے انوسار اس چناؤ میں 70% سے ادھک لوگوں نے چناؤ میں بھاگ لیا۔ دراصل پوتین ان پشمی دیشوں کی آلوچناؤں کا جواب دے رہے تھے جنہوں نے روسی راشٹرپتی چناؤ کی آلوچنا کی ہے اور دعویٰ کیا ہے کہ یہ چناؤ نہ تو سواتنتر تھا اور نہ ہی نشپکش۔ روس میں 3 دن تک چناؤ چلے اور روس کے نینترن والے یوکرینی علاقوں میں بھی لمبی اودھی تک چناؤ جاری رہے۔ روسی راشٹرپتی چناؤ میں پوتین کی جیت کے بعد انہوں نے پترکاروں سے کہا کہ اس چناؤ کے نتیجے سے روسی سماج ادھک ایک جٹ اور مضبوط بنے گا۔ انہوں نے اس بات پر زور دیا کہ وپکش کے دیونگت نیتا کے سمرتھکوں کے آہوان پر ان کے خلاف جو پردرشن کیا گیا اس کا چناؤ نتیجوں پر کوئی اثر نہیں پڑا۔ پوتین نے یہ بھی کہا کہ امریکہ سہت پشمی دیشوں میں لوک تنتر کمزور ہوا ہے۔ انہوں نے یہ بھی کہا کہ روس میں چناؤ پرنالی امریکہ کی تلنا میں ادھک پارترشی ہے۔ حالانکہ الیکسی نولنی کے سمرتھکوں نے دعویٰ کیا ہے کہ ولادیمیر پوتین کے لیے گھوشت ووٹوں کی سنکھیا واسطوک نہیں ہے۔ سمیکھیا پیش کریں ساتھ ہی میسم عباس۔
ولادیمیر پوتین نے روس میں ہونے والے راشٹرپتی چناؤ میں ایک بار پھر شاندار جیت درج کر کے 5ویں بار راشٹرپتی بننے کا تمغہ حاصل کر لیا ہے۔ روسی سنگھ کے سنگھیہ چناؤ آیوگ نے گھوشنا کی ہے کہ اس دیش کے ورتمان راشٹرپتی ولادیمیر پوتین نے اگلے 6 سال کے کاریکال کے لیے 87% سے بھی زیادہ ووٹ حاصل کر کے چناؤ میں شاندار جیت درج کی ہے۔ جیت کے بعد پوتین نے کہا ہے کہ روس کا لوک تنتر کئی پشچمی دیشوں کے لوک تنتر سے کہیں زیادہ مضبوط ہے۔ چناؤ آیوگ کی گھوشنا کے انوسار اس چناؤ میں 70% سے ادھک ووٹنگ ہوئی۔ دراصل پوتین ان پشچمی دیشوں کی آلوچناؤں کا جواب دے رہے تھے جنہوں نے روسی راشٹرپتی چناؤ کی آلوچنا کی ہے اور دعویٰ کیا ہے کہ یہ چناؤ نہ تو سواتنتر تھا اور نہ ہی نشپکش۔ روس میں 3 دن تک چناؤ چلے اور روس کے نینترن والے یوکرینی علاقوں میں اور بھی لمبی اودھی تک چناؤ جاری رہے۔ چناؤں کے نتیجوں کی گھوشنا کے بعد روسی میڈیا نے پوتین کی جیت کو بہت بڑی جیت بتایا۔ روس کے ایک چینل پر ایک پترکار نے کہا، ولادیمیر پوتین کے لیے یہ بڑا جن سمرتھن ہے اور یہ پشچمی دیشوں کو ایک بڑا سندیش بھی ہے۔ 2000 میں پوتین پہلی بار 4 سال کے لیے دیش کے راشٹرپتی بنے۔ اس کے بعد وہ 2004 میں دوبارہ چنے گئے اور 2008 تک اس پد پر رہے۔ اس کے بعد وہ 2012 سے 2024 تک روس کے راشٹرپتی رہے۔ اپنی جیت کے ساتھ پوتین اب اگلے 6 سال کے لیے روس کے راشٹرپتی ہوں گے۔ روسی راشٹرپتی چناؤ میں پوتین کی جیت کے بعد انہوں نے پترکاروں سے کہا کہ اس چناؤ کے نتیجوں سے روسی سماج ادھک ایک جٹ اور مضبوط بنے گا۔ انہوں نے اس بات پر زور دیا کہ وپکش کے دیونگت نیتا الیکسی کے سمرتھکوں کے آہوان پر ان کے خلاف جو پردرشن کیا گیا اس کا چناؤ نتیجوں پر کوئی اثر نہیں پڑا۔ پوتین نے یہ بھی کہا کہ امریکہ سمیت پشچمی دیشوں میں لوک تنتر کمزور ہوا ہے۔ انہوں نے یہ بھی کہا کہ روس میں چناؤ پرنالی امریکہ کی تلنا میں ادھک پاردرشی ہے۔ حالانکہ الیکسی کے سمرتھکوں نے دعویٰ کیا ہے کہ ولادیمیر پوتین کے لیے گھوشت ووٹوں کی سنکھیا واستوک نہیں ہے۔ جیت کے بعد پوتین نے پترکاروں سے بات چیت کے دوران روسی راشٹرپتی کیمپین کی جم کر تعریف کی اور کہا کہ یہ امریکہ سے کہیں بہتر ہے۔ روس نے آن لائن ووٹنگ سسٹم کا استعمال کیا۔ ادھیکاریوں کا کہنا ہے کہ اس پرکریا کے تحت 80 لاکھ ووٹ ڈالے گئے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
اتیت سے لے کر اب تک سامراجوادی شکتیوں کا طور طریقہ کافی بدلاؤ سے گزرا ہے، لیکن بنیادی طور پر اس کے 3 مول استمبھ ہیں۔ ایک ہے پونجیواد، دوسرے ہنسا کا بچاؤ، اور تیسرے حقیقت پر پردہ ڈال کر پونجی اور ہنسا سے خود کو کسی کالپنک استتو کے روپ میں استھاپت کر لینا۔ साम्राज्यवादी व्यवस्था में प्राथमिकताओं के सिस्टम का आधार पूंजी है। दुनिया में दोस्त और दुश्मन को मुनाफा पहुंचाने के आधार पर बांटा जा सकता है। अगर कोई देश, सरकार या समूह नवीन साम्राज्यवाद की पूंजी को बढ़ाने में मददगार है तो वो दोस्त है। उनके लिए मानवाधिकार वहीं तक महत्वपूर्ण है कि पूंजीवादी सिस्टम की रक्षा में मदद करता रहे। यानी अगर बच्चों की कातिल सरकार, जो बड़े आर्थिक केंद्रों के फैसले में गहरा प्रभाव रखती है, अगर कुछ ही दिनों के भीतर कई हजार बच्चों का कत्ल कर दे तो साम्राज्य व्यवस्था की नज़र में कोई खास वाकया नहीं है। दूसरी तरफ पूंजीवादी सिस्टम को बनाए रखने के लिए हिंसा की पूरी अनुमति है। पूंजीवादी विचारधारा को व्यवहारिक बनाने का जरिया या वर्चस्व है या हिंसा। साथ ही अहमद अब्बास,
अतीत से लेकर अब तक साम्राज्यवादी शक्तियों का तौर तरीका काफी बदलाव से गुजरा है, लेकिन बुनियादी तौर पर इसके तीन मूल स्तंभ हैं। एक है पूंजीवाद, दूसरे हिंसा का बचाव, और तीसरे हकीकत पर पर्दा डालकर पूंजी और हिंसा से खुद को किसी काल्पनिक अस्तित्व के रूप में स्थापित कर देना। साम्राज्यवादी व्यवस्था में प्राथमिकताओं के सिस्टम का आधार पूंजी है। दुनिया में दोस्त और दुश्मन को मुनाफा पहुंचाने के आधार पर बांटा जाता है। अगर कोई देश, सरकार या समूह नवीन साम्राज्यवाद की पूंजी को बढ़ाने में मददगार है तो वो दोस्त है। उनके लिए मानवाधिकार वहीं तक महत्वपूर्ण है कि पूंजीवादी सिस्टम की रक्षा में मदद करता रहे। यानी अगर बच्चों की कातिल सरकार, जो बड़े आर्थिक केंद्रों के फैसलों में गहरा प्रभाव रखती है, अगर कुछ ही दिनों के भीतर कई हजार बच्चों को कत्ल कर दे तो साम्राज्यवादी व्यवस्था की नज़र में कोई खास वाकया नहीं है। दूसरी तरफ पूंजीवादी सिस्टम को बनाए रखने के लिए हिंसा की पूरी अनुमति है। पूंजीवादी विचारधारा को व्यवहारिक बनाने का जरिया या वर्चस्व है या हिंसा। पूंजीवादी व्यवस्था का जाहिरी रूप तो साफ सुथरा दिखाई देता है, लेकिन वो अपने किसी भी विरोधी और प्रतिद्वंद्वी को सहन करने के लिए तैयार नहीं है। अगर किसी भी कवायद में विविधता को स्वीकार करने से मना कर दिया जाए तो यहीं से प्रतिरोध के कल्चर के जन्म लेने की शुरुआत होती है। अलबत्ता ये सारी बातें उन सरकारों के बारे में है जो वैधता और मान्यता के न्यूनतम पैमानों पर पूरी उतरती हैं। वरना अंतर्राष्ट्रीय ज़ायोनिज्म की अगर बात की जाए तो वो तो इंसानियत से पूरी तरह पैदल है। साम्राज्यवाद के प्राचीन रूप से पोस्ट मॉडर्न इंपेरियलिज्म तक की पूरी प्रक्रिया में ये कोशिश की गई कि ये हिंसक रूप किसी तरह ढांक दिया जाए, लेकिन इसमें कोई खास सफलता नहीं मिली है। ज़ायोनियों के हाथों होने वाले हालिया नरसंहार और नस्लीय सफाई में अमरीकियों की भूमिका पर गौर कीजिए। इससे साफ पता चलता है कि जब मामला गंभीर हो तो ड्रामे और मानवाधिकार के झूठे दावों से स्थिति नहीं संभलती, बल्कि साम्राज्यवाद अपने उसी पुराने ढर्रे पर चल पड़ता है। तीसरा महत्वपूर्ण तथ्य और वास्तविकताओं को नकारने की कोशिश है। साम्राज्यवाद को अपने लक्ष्य हासिल करने के लिए इस बात की जरूरत पड़ती है कि उसके फैसलों को प्राकृतिक और स्वाभाविक समझा जाए। इसके लिए मीडिया की मदद की जरूरत होती है, और ये ताकतें मीडिया को हथियार के रूप में इस्तेमाल करती हैं। साम्राज्यवादी ताकतों की नज़र में मीडिया की अलग से कोई हैसियत नहीं है। इसका काम तथ्यों पर पर्दा डालना और वास्तविकताओं को नकारना है। साम्राज्यवाद के लिए जो चीज़ महत्व रखती है वो नैरेटिव है। ऐसा नैरेटिव जो उसके फैसलों को स्वाभाविक और दुरुस्त जाहिर करे और उसके कुपरिणामों को भी आम बात दर्शाए।
तो श्रोताओ, साथी अहमद अब्बास की इसी समीक्षा के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ। ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अब रमजान के पवित्र महीने के संबंध में आप सुनेंगे हमारा विशेष कार्यक्रम, जिसके पश्चात आप सुनेंगे साप्ताहिक कार्यक्रम फारसी साहित्य का अनमोल रत्न।
ईश्वरीय आतिथ्य, दोस्तों कार्यक्रम ईश्वरीय आतिथ्य की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं।
مریم مردادی اور قائم رضوی کا سلام سویکار کیجیے۔
پہلے پیش ہے رمضان کے آج کے دن کی دعا اور اس کا انواد۔
اللهم اعنی فیه علی صیامه و قیامه و جنبنی فیه من افواته و آثامه وارزقنی فیه ذکرک بدوامه بتوفیقک یا هادی المضلین۔
ہے مہربان، آج کے دن روزہ رکھنے اور نماز پڑھنے میں میری سہایتا کر، گناہوں سے مجھے دور کر دے، آج کے دن مجھے ہر لمحہ یاد رکھنے میں میری مدد کر۔ تیری اور سے مدد کی آشا کے ساتھ، ہے راستہ بھٹک جانے والوں کو صحیح راستہ دکھانے والے۔
دوستو، جو ویکتی ایک شروعات کا انویائی ہوتا ہے وہ نشچت روپ سے پویتر قرآن میں سوچ وچار کرتا ہے۔ ایسا انسان نہ کیول قرآن میں غور کرتا ہے بلکہ اس میں لکھی ہوئی باتوں کو دوسروں تک پہنچاتا بھی ہے۔ پویتر قرآن کی شکشاؤں کو دوسرے لوگوں تک پہنچانا ایشوریہ دوتوں کا کرتویہ رہا ہے۔ ورتمان کال میں جب اسلام کے دشمنوں کی اور سے پویتر قرآن اور اسلام کے ورودھ ویاپک استر پر دشپرچار کیے جا رہے ہیں، ایسے میں لوگوں تک اسلام اور قرآن کی شکشاؤں کا پہنچانا بہت ضروری ہو گیا ہے۔ اسی سندر میں آج ہم پویتر قرآن کے چھٹے سورہ انعام کی آیت سنکھیا 104 کا انواد اور اس کی سنکشپت ویاکھیا پیش کریں گے۔
یہ رمضان کا مہینہ ہے جو وشیش مہتو کا سوامی ہے۔ اس مہینے میں روزے دار کا جھکاؤ آدھیاتم کی اور ادھک ہوتا ہے۔ روزے کی حالت میں انسان اپنے بھیتر کچھ آدھیاتمک پریورتنوں کا آبھاس کرتا ہے۔ رمضان کے مہینے اور روزے کی حالت میں اپنے بارے میں سوچنے کا افسر انسان کو حاصل ہوتا ہے۔ یہ وہ افسر ہے جو ہمارے دینک جیون میں لگ بھگ سماپت ہو چکا ہے۔ رمضان کے مہینے میں روزہ رکھ کر انسان اچھی طرح سے آتم منتھن کر سکتا ہے۔ یہ وہ افسر ہے جو اس کو دوسرے مہینوں میں اتنی آسانی سے نہیں مل پاتا۔ ہمیں اس سنہرے افسر کا لابھ اٹھاتے ہوئے رمضان میں اپنے بھیتر جھانک کر دیکھنا چاہیے۔
اس کام کے لیے جانکاری بہت ضروری ہوتی ہے۔ جب کوئی انسان پوری جانکاری کے ساتھ کسی نئے استھان پر جاتا ہے تو اس کو بہت کم پریشانیوں کا سامنا کرنا پڑتا ہے۔ رمضان کے مہینے میں پویتر قرآن کو پڑھنے پر وشیش روپ میں بل دیا گیا ہے۔ قرآن نہ کیول دنیا بلکہ پورے برہمانڈ کی جانکاریوں کا خزانہ ہے۔ جو لوگ پویتر قرآن میں ادھک سے ادھک چنتن منن کرتے ہیں وہ دینک جیون میں ادھک سپل ہوتے ہیں۔ اس کا کارن یہ ہے کہ قرآن کو پڑھنے سے منشیہ کی دوردرشتا بڑھتی ہے۔ اسی دوردرشتا کے سہارے انسان اپنے جیون میں بہت سے الیکھنی کارنامے انجام دے سکتا ہے۔
دوستوں، یہاں پر پہلے ہم سورہ انعام کی آیت سنکھیا 104 کا انواد پیش کر رہے ہیں۔ تمہارے پاس تمہارے رب کی اور سے بصیرت اور روشنیاں آ گئی ہیں، اب جو بینائی سے کام لے گا وہ اپنا ہی بھلا کرے گا اور جو اندھا بنے گا وہ اپنا ہی نقصان کرے گا، میں تم لوگوں کا نگہبان تو نہیں ہوں۔ اس آیت میں ایک شبد کا پریوگ کیا گیا ہے، بصیرت۔ اس کا شابدک ارتھ ہوتا ہے کسی دھارمک معاملے پر دل سے وشواس کرنا۔ کچھ انیہ لوگوں نے کہا ہے کہ بصیرت کا مطلب ہوتا ہے سمجھداری اور سوجھ بوجھ۔ اس حساب سے چالاکی، ہوشیاری، سمجھداری اور سوجھ بوجھ سب ہی بصیرت شبد کے انترگت آتے ہیں۔
بصیرت شبد کو سمجھاتے ہوئے حضرت علیہ السلام نہج البلاغہ میں کہتے ہیں کہ بصیر وہ ویکتی ہے جو سنتا ہے، देखता है और सुनने तथा देखने के बाद उसके परिणाम से लाभ उठाता है। ऐसा व्यक्ति स्पष्ट मार्ग का चयन करते हुए आगे बढ़ता है और किसी खाई या गड्ढे में गिरने से बचा रहता है। जिस व्यक्ति के भीतर बसीरत पाई जाती है वो अपने इर्द गिर्द के माहौल को अच्छी तरह से समझता है। ऐसा इंसान आने वाले खतरों को भांप जाता है और भविष्य के संभावित खतरों से बचने की योजना बनाता है। आने वाले खतरों से बचने के लिए हमें पहले अपने चारों ओर के वातावरण को भली भांति समझना चाहिए। समाज में हो रही गतिविधियों पर पूरी नजर रखनी चाहिए। इन बातों के दृष्टिगत ये कहा जा सकता है कि बसीरत रखने वाला इंसान हालात से धोखा नहीं खाता और उसको कोई मूर्ख बनाकर अपना उल्लू सीधा नहीं कर सकता।
सूरह मायदा की ये आयत इसी संदर्भ में बात कर रही है कि तुम्हारे पास तुम्हारे रब की ओर से बसीरत की रोशनी आ गई है। अब जो भी बिनाई से काम लेगा वो अपना ही भला करेगा और जो अंधा बनेगा वो खुद का नुकसान करेगा। इससे ये नतीजा निकलता है कि ईश्वर ने पवित्र कुरान के माध्यम से लोगों के लिए पथ भ्रष्टता से बचने का प्रबंध कर दिया है। अब इसके बाद भी अगर कोई ऐसा करता है तो ये उसकी गलती है, ईश्वर की नहीं। हमको पवित्र कुरान में बिल्कुल भी शक नहीं करना चाहिए। हमको उसकी कही हुई बातों का अनुसरण करना चाहिए। ऐसा करने से मनुष्य का सांसारिक जीवन और परलोक दोनों ही सुधर जाएंगे। बसीरत को एक हिसाब से दूरदर्शिता या गहरी सूझबूझ भी कहा जा सकता है।
इस्लामी शिक्षाओं के अनुसार अगर किसी मुसलमान में सूझबूझ नहीं है और वो अपने चारों ओर के हालात को उचित ढंग से नहीं समझता है तो उसका कोई विशेष महत्व नहीं है। इसी संदर्भ में पैगंबर इस्लाम के पौत्र इमाम जाफर सादिक अलैहिस्सलाम का एक कथन है। एक बार की बात है, इस्साक बिन अम्मार नामक एक व्यक्ति इमाम जाफर सादिक अलैहिस्सलाम की सेवा में उपस्थित हुआ। उसने बताया कि मेरे पड़ोस में एक व्यक्ति रहता है जो बहुत नमाजें पढ़ता है। वो ज़रूरतमंदों की मदद भी करता है। उसने हज भी की है। मैंने आज तक उससे कोई गलत काम होते नहीं देखा है। वो पैगंबर इस्लाम के परिजनों अर्थात अहले बैत को भी मानता है और उनका सम्मान करता है। इतना कहने के बाद इस्साक बिन अम्मार ने इमाम से पूछा कि आपकी नज़र में ये आदमी कैसा है। उसके सवाल पर इमाम सादिक ने उसे पूछा कि ये बताओ कि उस व्यक्ति की सोच और समझ किस तरह की है। इस्साक बिन अम्मार ने इमाम जाफर सादिक अलैहिस्सलाम को जवाब दिया कि उसकी जानकारी या मालूमात का स्तर बहुत ऊंचा नहीं है और धर्म की गहरी जानकारी भी उसको नहीं है, लेकिन नमाज बहुत पढ़ता है। इसके जवाब में इमाम ने कहा कि ये जान लो कि इस इबादत से उसका स्तर ऊंचा नहीं हो पाएगा।
दोस्तों, बसीरत या दूरदर्शिता रखने वाला इंसान हालात को बहुत अच्छी तरह से समझता है। वो हालात से धोखा नहीं खाता। दुश्मन की चालें और उसके षड्यंत्र इस प्रकार के इंसान को प्रभावित नहीं कर पाते। ईश्वर ने कुरान में ईमान की बसीरत तक पहुंचने का बेहतरीन रास्ता बताया है। ईमान के माध्यम से इंसान हक और बातिल या अच्छाई और बुराई के बीच अंतर को भली भांति समझ सकता है। जिसका ईमान जितना मजबूत होगा उसके भीतर अच्छाई और बुराई के बीच अंतर को समझने की क्षमता उतनी ही अधिक होगी। पवित्र कुरान की आयतों और पैगंबर इस्लाम तथा उनके पवित्र परिजनों के कथनों में जितना अधिक विचार और मंथन किया जाएगा उसी अनुपात में मनुष्य के भीतर अच्छाई और बुराई में फर्क पैदा करने और उसकी गहरी समीक्षा करने की क्षमता पैदा होती जाएगी। अगर इंसान ऐसा नहीं करता है तो फिर अज्ञानता का अंधकार उसकी जगह ले लेगा और मनुष्य गुमराह हो जाएगा।
दोस्तों, इस संदर्भ में एक ऐतिहासिक घटना का यहाँ पर वर्णन करते हैं। اسلام کے آرمبھک کال میں عرب میں ایک ویکتی تھا ذوالقلعہ, وہ اپنے سمے کا ایک پربھاوشالی ویکتی تھا, کنتو حالات کو اچ ڈھنگ سے نہ سمجھنے کے کارن وہ گمراہ ہو گیا. اس کا کارن یہ تھا کہ کم جانکاری اور دوردرشی نہ ہونے کی وجہ سے وہ برائی کے راستے پر چل نکلا. جنگ صفین میں وہ معاویہ کی سینا میں شامل ہو گیا. معاویہ نے اس کو سیناپتی بنا دیا. حضرت علی علیہ السلام کے مقابلے میں معاویہ کی سینا میں ہونے کے باوجود وہ یہ سوچ رہا تھا کہ میں صحیح راستے پر ہوں. اس کا ماننا تھا کہ میں نے صحیح راستے کا چین کیا ہے.
صفین کے یدھ میں جب ذوالقلعہ نے عمار یاسر کو ویرودھی سینا میں دیکھا تو اس کے دماغ میں پیغمبر اسلام کا وہ کتھن آ گیا جس میں آپ نے فرمایا تھا کہ عمار کی ہتیا ایک ہتیاچاری گٹ کرے گا. جب اس کے من میں یہ بات آئی تو اس نے سوچا کہ عمار یاسر کو تو ہماری طرف ہونا چاہیے تھا, لیکن یہ تو علی کی سینا میں ہے. یہ سوچ کر ذوالقلعہ کے من میں شنکا پیدا ہوئی کہ کہیں ہم وہ گٹ تو نہیں ہیں جس کے بارے میں پیغمبر اسلام کا کتھن ہے.
معاویہ کو جب یہ پتا چلا کہ ذوالقلعہ کے من میں شنکا پیدا ہو گئی ہے تو اس نے اس سے کہا کہ تم کو کیا پتا ہے کہ یاسر ہمیشہ علی کے ہی ساتھ رہیں گے اور ہماری اور نہیں آئیں گے. اپنی ادوردرشتا کے کارن ذوالقلعہ معاویہ کی باتوں میں آ گیا اور اسی کے ساتھ رہا. صفین کے یدھ میں ذوالقلعہ مارا گیا اور کچھ سمے کے بعد حضرت علی کی اور سے عمار یاسر بھی شہید ہو گئے. ان کی شہادت سے پیغمبر اسلام کا یہ کتھن صحیح سدھ ہو گیا کہ عمار یاسر کو ایک اتیاچاری گٹ شہید کرے گا.
جب معاویہ کو یہ خبر دی گئی کہ عمار یاسر کی شہادت سے پہلے ذوالقلعہ مارا گیا تو معاویہ یہ سن کر بہت خوش ہوا. اس کا کہنا تھا کہ اگر عمار یاسر کی شہادت ذوالقلعہ کی موت سے پہلے ہو جاتی تو نشچت روپ سے میری آدھی سینا علی کے مورچے میں چلی جاتی, کیونکہ اس کا نیتتو ذوالقلعہ کر رہا تھا. سمجھداری کی کمی اور حالات کو ڈھنگ سے نہ سمجھنے کے کارن معاویہ کی چال کا شکار ہو کر ذوالقلعہ مارا گیا, جبکہ اپنے جیون میں وہ صحیح راستے کا چناؤ بھی کر سکتا تھا, کیونکہ مرنے سے پہلے اس کے من میں پیغمبر اسلام کا جو کتھن گونجا تھا اس نے ذوالقلعہ کو بالکل بھی گمبھیرتا سے نہیں لیا. اپنی ہی مورکھتا سے اس نے نرک میں اپنے لیے استھان سنشچت کر لیا.
تو دوستو, کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے. انومتی دیجیے.
فارسی ساہتیہ کا انمول رتن.
دوستو, کاریکرم شرنکھلا فارسی ساہتیہ کا انمول رتن کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہے. مریم مہر دادی اور اختر رضوی کا سلام سویکار کیجیے.
دوستو, جیسا کہ آپ جانتے ہیں کہ اس کارکرم شرنکھلا میں ہم مہان کوی ایوم ساہتیکار نظامی کے جیون اور ان کی رچناؤں کے بارے میں چرچا کرتے آ رہے ہیں. ان کی ایک رچنا پنج گنج میں لکھت لیلا اور مجنو کی کہانی کا ہم پچھلے کارکرم میں الیکھ کر چکے ہیں. بہت سے شوت کرتاؤں کا ماننا ہے کہ لیلا اور مجنو کی جو کہانی ہے اس کا واسطوکتا سے کوئی سمبند ہی نہیں ہے. ایسا نہیں ہے کہ واسطو میں پہلے ایسے کچھ پاتر گزرے ہیں جن کو آج لیلا اور مجنو کے نام سے جانا جاتا ہے. کہانی کاروں نے یہ سنشچت کرنے کے لیے ان کی کہانی سچائی پر آدھارت ہے اور یہ عربوں کی پراچین پرمپرا کے انوسار سچی ہے. اس کہانی کے لیے ایک ونشاولی بھی گڑھ لی. یہ وشاولی اسی لیے گڑی گئی تاکہ کسی کو اس کی پرامانکتا کے بارے میں کوئی سندیہ پیدا نہ ہو پائے۔
بتایا جاتا ہے کہ انیہ بھاشاؤں کے ساہتیوں کی ہی بھاتی فارسی ساہتیہ میں بھی پریم سے سمبندھت اسی پرکار کی کہانیاں نظامی سے پہلے بھی پرچلت رہی ہیں۔ نظامی گنجوی نے لیلا مجنو سے پہلے خسرو اور شیرین کی کہانی کی رچنا کی تھی، جس میں بہت ادھک آکرشن پایا جاتا ہے۔ جب انہوں نے لیلا اور مجنو کی کہانی لکھنی شروع کی تو ان کو اپنی پرانی کہانی کی تلنا میں اس کو کم آکرشن نظر آیا۔ یہ اس لیے تھا کیونکہ یہ واستوکتا سے کافی دور کی کہانی تھی۔ اس کے باوجود انہوں نے شاہ کے انوروھ کے کارن اپنی پوری کھمتا کے ساتھ اس کہانی کو کویتا کا روپ دینا شروع کیا۔
جب نظامی نے لیلا اور مجنو کی کہانی کو فارسی بھاشا میں کویتا کا روپ دیا تو اس کو پڑھ کر لوگ ان کی سراہنا کرنے لگے۔ کچھ ساہتیکاروں نے تو پہلے یہ سوچا بھی نہیں تھا کہ اس کہانی کو اس پرکار سے بھی پیش کیا جا سکتا ہے۔ نظامی نے جس طرح سے لیلا اور مجنو کی کہانی کا الیکھ کیا وہ اپنی سادگی کے باوجود اس وشیشتا کی سوامی ہے کہ اس میں ایک اتلنیے تازگی اور کوملتا پائی جاتی ہے۔ یہ ان کی ساہتک وشیشتاؤں کے کارن سمبھو ہوا۔ لیلا مجنو کی کہانی عربوں کے پراچین کال کے جیون کو پیش کرتی ہے۔ یہ وہ جیون شیلی ہے جس میں قبیلے ہوتے تھے اور ہر قبیلہ اپنے سردار کے آدیش کا پالن کرتا تھا۔
دوستو، اس کال میں عرب کے قبیلوں کے بیچ ایک وشیش پرکار کا دویش بھی پایا جاتا تھا اور لوگ اپنے قبیلے کے مان سمان کے لیے جان دینے کے لیے تیار رہا کرتے تھے۔ وہ دوسرے قبیلوں میں دباؤ میں رہنا پسند نہیں کرتے تھے۔ نظامی نے لیلا مجنو کی کہانی کو ایک کتھا واچک کے مادھیم سے پیش کیا ہے جو پاٹھکوں کے لیے اجیات ہے۔ اپنی اس کہانی میں نظامی نے کم سے کم 10 ستانوں پر کتھاواچک کا الیکھ کیا ہے، کنتو کہیں پر بھی انہوں نے اس کا نام نہیں بتایا۔ پوری کہانی میں انہوں نے کیول ایک ہی بار کتھاواچک یا کہانی سنانے والے کو دہقان فصی پارسی زادے کے نام سے سمبودھت کیا ہے۔ اس آدھار پر یہ کہا جا سکتا ہے کہ لیلا مجنو کی کہانی میں نظامی نے عرب سروتوں کے اتیرکت فارسی سروتوں کا بھی الیکھ کیا ہے۔
لیلا اور مجنو کی کہانی کی شروعات مجنو کے جنم سے ہوتی ہے۔ پراچین کہانیوں میں مجنو کے پتا کا نام قیس بتایا گیا ہے۔ وہ اپنے قبیلے بنی عامر کا سردار تھا۔ قیس کے پاس ہر پرکار کا آرام اور شانتی تھی۔ وہ آرتھک درشٹی سے سمپن اور اپنے سماج میں لوک پریہ تھا۔ سب کچھ ہونے کے باوجود قیس کو ایک بات کا دکھ ستایا کرتا تھا۔ اس کا دکھ یہ تھا کہ وہ سنتان سے ونچت تھا اور اس کے کوئی اولاد نہیں تھی۔ سنتان پراپتی کے لیے وہ بہت دعائیں کرتا اور ونچتوں کی سہایتا کیا کرتا تھا۔
ورشوں سے وہ اپنے لیے سنتان کی پراپتی کے لیے وہ سب کچھ کرتا آ رہا تھا جسے وہ کر سکتا تھا۔ کتھاواچک کا کہنا ہے کہ قیس کو شاید یہ سمجھ میں نہیں آ رہا تھا کہ نسنتان رہنا شاید اس کے لیے ادھک اچت تھا۔ ہو سکتا ہے کہ یہی ایشور نے چاہا ہو۔ سمبھوتا اس کی دعاؤں کا قبول نہ ہونا اس کے ہت میں تھا۔ لمبے سمے تک دعا اور دوسروں کی بھلائی کرنے کے بعد انتتہ اس کے یہاں ایک بیٹا پیدا ہوا۔ اپنے بیٹے کا نام بھی اس نے قیس ہی رکھا۔ اس کا بیٹا کافی سندر تھا۔ وہ جیسے جیسے بڑا ہوتا جا رہا تھا ویسے ویسے اس کی سندرتا میں نکھار آتا جا رہا تھا۔ اپنی سندرتا کے کارن وہ پورے قبیلے میں بہت لوک پریہ ہوتا گیا۔ Thank you.
प्राचीन काल में अरब जगत के भीतर शिक्षा के लिए बच्चों को जहां भेजा जाता था उसको मकतब कहा करते थे। कैस को भी उसके पिता ने मकतब भेजा। उस समय उसकी आयु 10 साल की थी। मकतब की आरंभिक कक्षाओं में लड़के और लड़कियां एक साथ बैठकर पढ़ाई किया करते थे। इस मकतब में केवल एक ही कबीले के बच्चे नहीं पढ़ते थे बल्कि दूसरे कबीलों से भी बच्चे वहां पर आकर पढ़ा करते थे। मकतब में पढ़ने वाले बच्चों में एक लड़की भी थी जो किसी दूसरे कबीले से वहां पर पढ़ने आती थी। वो भी बहुत ही सुंदर थी। अन्य साथियों की तरह वो कैस से भी बातें किया करती थी।
इसी बीच वो कैस को पसंद करने लगी थी। कुछ समय के बाद कैस को भी उससे लगाव हो गया। इस बारे में निजामी कहते हैं कि उनके इश्क ने उनको पढ़ाई लिखाई से वंचित कर दिया। थोड़े ही समय में लैला और मजनू के प्रेम की बात जग जाहिर हो गई। अब कैस को सारे ही लोग मजनू के नाम से पुकारने लगे और उसने भी कभी अपने प्रेम का इनकार नहीं किया। कैस को जब कोई मजनू कहकर पुकारता था तो इसका विरोध नहीं करता था और न ही उसको ये बुरा लगता था। अब लैला और मजनू की कहानी हर ओर फैल चुकी थी। इसी बीच लैला के घर वालों ने मकतब से उसका नाम कटवा लिया और उसको घर पर ही रखने का फैसला किया।
इस घटना के बाद से कैस वास्तव में मजनू अर्थात पागल सा हो गया। वो जंगलों, पहाड़ों, मैदानों और पता नहीं कहां कहां लैला को तलाश करता रहा। लैला की याद में वो पागलों की तरह रहने लगा। उसकी याद में वो शेर पढ़ता और आंसू बहाता था। अब उसको न तो घर में आराम था और न ही बाहर सुकून। वो अधिकतर अकेला रहने लगा। लोगों से मिलना जुलना उसने छोड़ दिया। कभी कभी वो उस इलाके के पास भी जाता था जहां पर लैला का कबीला रहा करता था। वो दूर से उस स्थान को ताकता रहता था जहां ये कबीला वास करता था।
मजनू बहुत ही हसरत से उस ओर टकटकी लगाए देखा करता था। उसकी इस हालत को देखकर उसके कुछ दोस्त भी दुखी रहते थे। इनमें से अगर किसी को किसी से प्यार हो गया था तो वो भी अब मजनू के साथ रहने लगे थे। ये लड़के अब मजनू के साथ हो गए थे। वो उसके साथ पहाड़ों, जंगलों, मरुस्थलों और दूसरी जगहों पर जाया करते थे। मजनू अकेले में आंसू बहाता और शेर पढ़ा करता था। कभी कभी मजनू नज़द जाता था जो जगह लैला के कबीले से काफ़ी नज़दीक थी। वहां जाकर वो घंटों तक बैठा रहता और सोचा करता था।
निजामी के कथन के अनुसार एक बार मजनू लैला के कबीले के निकट एक स्थान पर जा पहुंचा। जिस समय वो वहां पर पहुंचा उस समय लैला के रहने के स्थान पर पड़ा हुआ पर्दा हवा से उड़ गया। इस बीच उसकी नजर लैला पर पड़ी। लैला को देखकर वो बहुत भावुक उठा और उसके निकट जाने की कोशिश करने लगा। लैला के घर वालों को जब ये बात पता चली तो वो बहुत नाराज हुए। उन्होंने अपने घर की ओर आने वाले सारे रास्तों को बंद कर दिया।
जब बात बहुत बढ़ गई और हर ओर मजनू की बातें होने लगी तो एक दिन उसके पिता ने ये सोचा कि कबीले के कुछ बड़ों के साथ वो लैला के घर पर जाकर मजनू के विवाह का प्रस्ताव उनको दे। उसकी इस बात को लैला के परिवार वालों ने पसंद नहीं किया। उनके परंपरा के अनुसार किसी की भी शादी कबीले के बाहर हो नहीं सकती थी। उनका मानना था कि ये काम उनके परिवार और कबीले की बदनामी का कारण बनेगा। कुल मिलाकर यहाँ पर भी मजनू को मूंखी खानी पड़ी।
मजनू के कबीले के लोगों ने अब ये प्रयास किया कि उसको लैला के प्रेम से अलग कर दें, लेकिन ये संभव नहीं हो सका। बल्कि इस काम से मजनू पर नकारात्मक प्रभाव पड़ने लगा। اسی لیے انہوں نے اسے روک دیا۔ حالانکہ اپنی بدنامی سے وہ بہت پریشان تھے۔ سمے گزرتا گیا۔ اس بیچ حج کرنے کا زمانہ نزدیک آیا۔ لوگ حج کے لیے جانے لگے۔ اپنے قبیلے والوں کے کہنے پر مجنو کے پتا نے اس کو لے کر حج پر جانے کا پروگرام بنایا۔ ان کا ماننا تھا کہ وہاں پر جا کر وہ اس کے بارے میں دعا کریں گے۔ مجنو کے پتا اس کو لے کر حج پر گئے۔ جب وہ وہاں پر پہنچے تو انہوں نے مجنو سے کہا کہ تم اپنے کام پر پشتاچاپ کرو اور پریم کو تیاگ دینے کا یہاں پر فیصلہ کرو۔ وہاں پر جا کر مجنو نے اپنے پتا کی اچھا کے وپریت اپنے لیے تو بدعا کی اور وہ لیلا کے لیے دعائیں کرنے لگا۔
لیلا اور مجنو کی پریم کہانی جب ہر اور پھیل گئی تو اسے لیلا اور اس کے قبیلے کی بدنامی ہونے لگی۔ اسی بیچ لیلا کے قبیلے کے سردار نے مجنو کے قبیلے کو دھمکی بھرا سندیش بھیجا کہ وہ مجنو کی ہتیا کر دیں گے۔ مجنو کے پتا کو جب یہ سندیش ملا تو اس نے اپنے بیٹے کو کھوجنا شروع کیا۔ بہت کھوج بین کرنے کے بعد اس کو ڈھونڈ کر جنگل سے واپس لایا گیا۔ گھر پر پہنچنے کے بعد اس کو گھر والوں نے بہت سمجھایا بجھایا۔ اپنے گھر والوں کی باتیں سننے کے بعد کچھ سمے کے لیے تو مجنو گھر پر ہی رہنے لگا اور اس نے باہر جانا بند کر دیا۔ کنتو بعد میں اس نے پھر وہی کرنا شروع کر دیا جو اب تک کرتا چلا آ رہا تھا۔ اب وہ جنگل میں جا کر جانوروں کے بیچ رہنے لگا۔ جانوروں سے اس کی دوستی ہو گئی تھی۔
ایک بار عرب قبیلوں کے ایک گڑمانے ویکتی نوفل شکار کھیلنے کے لیے جنگل میں گیا تھا جہاں پر اس نے مجنو کو دیکھا۔ اس کی حالت کو دیکھ کر نوفل کو بہت دکھ ہوا۔ وہ مجنو کو اپنے گھر لے گیا اور اس نے مجنو کی سمسیا کو حل کرانے کے اتھک پریاس کیے، کنتو اس کو سفلتا نہیں ملی۔ انتتہ مجنو ایک بار پھر سب کو چھوڑ کر جنگل میں جا کر رہنے لگا۔
تو دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انومتی دیجیے۔